विश्वास भट्टराईजी अहिले हाम्रो साथमा हुनुहुन्छ। विश्वासजी नमस्ते र स्वागत छ सबभन्दा पहिला त एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार विजयजी।
अब जुलाई एक तारिकदेखिको जुन अब विशेष गरी घर किन्न बेच्न चाहनेहरूको लागि जुन अहिले फाइदा अथवा बेफाइदा भन्ने बारे कुरा गर्नुभन्दा अगाडि एकचोटि अब आजदेखि जुन अब न्यू साउथ वेल्सको स्ट्याम्प ड्युटी हटाउने जुन निर्णयपछि कतिको अब बायरहरूलाई प्रभाव पर्ला नपर्ला भन्ने बारे एकजना रियल सिडनीका रियल स्टेट एजेन्ट एकजना लिन्डा वेब्स्टरको यो भनाइ एकचोटि सुनिहालौँ।
It's about reevaluating perhaps what a first home is and actually thinking outside the box. Perhaps that's looking at a different type of property, or perhaps that's becoming a rentvestor. We're seeing this trend grow and grow, particularly in New South Wales, where first home buyers really are forced out of the market. And what they are doing is continuing to rent where they currently live, and they buy in a more affordable market that is more affordable to their price point.
Sydney real estate agent Linda Webster, pahilo pata ghar kinne haru jun aba घर किनबेचबाट बाहिरिँदैछन् भन्ने बारे प्रतिक्रिया दिँदै र विभिन्न जानकारीहरूका अनुसार 2009 सालमा पहिलोपटक घर किन्नेहरूको सङ्ख्या 30% रहन्थ्यो भने अहिले चाहिँ उक्त सङ्ख्या घटेर 13.5% झरेको भनी बताइएको छ। विश्वास चाहिँ अब न्यू साउथ वेल्समा विशेष गरी अब यो न्यू साउथ वेल्स सरकारको पछिल्लो सहयोगहरूका साथ कतिको अब यो आजदेखि घर यो किनबेचमा केही सकारात्मक प्रभाव पर्ला नपर्ला के देख्नु भएको छ तपाईँले चाहिँ?
त्यो अब अलिकति त्यो अहिलेको कुरामा डिटेलमा जानुभन्दा पहिला चाहिँ अलिकति त्यो अहिले क्वान्टिटी मेजर पनि अलिकति डिफिसियन्सी छ है। किन भन्दाखेरि 2009-10 चाहिँ तपाईँको के हुन्थ्यो भन्दाखेरि फर्स्ट टर्म ग्रान्ट्सहरू अभाइलेबल भएर प्रायः सबै यो फर्स्ट टर्मको ऊहरू रेकर्डेड हुन्थ्यो कि। अब तपाईँको लास्ट 2-4 इयर्समा चाहिँ कस्तो भएको छ, जब हामीले त्यो फर्स्ट टर्म ग्रान्टको स्ट्याम्प ड्युटी कन्सेसन हटाइयो त्यो बेला चाहिँ फर्स्ट टर्म ग्रान्टलाई एप्लाई गरिँदैन, त्यही भएर नि कति डाटाहरू चाहिँ मिसइन्टरप्रेट भएको हुन्छ, त्यही भएर फर्स्ट टर्मले यति किन्छ भन्ने नम्बर चाहिँ अलिकति झरेको हो होइन। अब तपाईँको क्वेसनमा चाहिँ आजको हिसाबले चाहिँ अब हामीले के अब मैले 4-5 स्टेक होल्डरसँग कुरा गरेको थिएँ, आज त्यति पोजिटिभ रेस्पोन्स चाहिँ आज छैन मार्केटबाट, अझसम्म हुन त हाम्रो एन्ड अफ द डेको रिपोर्ट आउन बाँकी नै छ है। तर आज चाहिँ मार्केट अलिकति इन्फेरियर फिल भएको छ अरे, मार्केटमा कन्फिडेन्स नभएको बताइएको छ। त्यसको सबभन्दा ठुलो कम्पोनेन्ट आजदेखि फरेन बायरलाई 4.8% स्ट्याम्प ड्युटीको कुरा आयो फर्स्ट टाइम। अनि फर्स्ट टर्म बायर र भेन्डरको बिचमा अहिले हामीले के देखिरहेको छ भने फर्स्ट टर्म बायरहरू आजदेखि तपाईँलाई पनि थाहा होला, अब एकचोटि ब्रिफली भनिदिइहालौँ, न्यू साउथ वेल्समा होइन तपाईँको 650,000 न्यू एक्जिस्टिङ प्रपर्टीमा तपाईँको स्ट्याम्प ड्युटी फुल्ली वेभ्ड, 650 लिएर 800 स्ट्याम्प ड्युटी एक्जेम्सन अभाइलेबल। यदि ब्रान्ड न्यू प्रपर्टी 600 मुनि छ भने 10,000 ग्रान्ट र हाउस एन्ड ल्यान्ड प्याकेजमा अप टु 750 10,000 ग्रान्ट, ल्यान्डमा स्टिल 350 स्ट्याम्प ड्युटी एक्जेम्सन प्लस 350 450 कन्सेसन जे छ त्यो कन्टिन्यू हुन्छ। न्यू साउथको ब्रिफली त्यही हो। अब हामीले फर्स्ट टर्म बायरहरू आज अलिकति मार्केटमा ट्र्याक्सन भने मतलब भोल्युममा चाहिँ देखाएको छौँ, तर उनीहरूले चाहिँ त्यो कन्फिडेन्स लेभल नभएर बिडिङहरूमा रियलिस्टिक सेलरले राखेको रिजर्भ प्राइसमा बिड नगरेको देखिया छ, त्यही भएर
हामीलाई चेन्ज होला भन्ने लाग्छ हजुर।
किनभने अहिलेको खास सबभन्दा ठुलो सेन्टिमेन्ट के भइरहेको छ, यो फर्स्ट टर्म बायर 1.5 महिना कुरेर मार्केटमा आउँदाखेरि अहिले अलिकति अनएक्सपेक्टेसन जस्तो भयो जस्तो लाग्छ कि अलिकति अनचार्टेड टेरिटोरीमा छ दुइटै पार्टी, इभन सेलर पनि बायर पनि होइन। अब त्यसले गर्दा 1-2 हप्तामा चाहिँ यो जस्ट ब्याक टु नर्मल हुन्छ होला जस्तो लाग्छ है। अब हामीलाई सबभन्दा इस्यु चाहिँ के छ भने हामीले पनि अन्डरस्ट्यान्ड गरेका छौँ कि फर्स्ट टर्म बायरलाई मार्केटमा इन्ट्री गर्न एकदम गाह्रो छ। पास्टमा पनि हामीले के देखाएको थियौँ भने यस्तो जब पनि गभर्मेन्ट ग्रान्टहरू जस्तै भनौँ न 600,000 घर किन्दा 24-25 हजारको सेभिङ्स हुन्छ, तर त्यो सेभिङ चाहिँ फेरि मार्केट प्राइसले एब्जर्ब नगरिदियोस् प्रायःको त्यस्तो भएको पनि देखिन्छ होइन।
अब त्यो न्यू साउथ वेल्समा त्यस्तो छ होइन, अब भिक्टोरियामा चाहिँ त्यहाँ भिक्टोरियामा पनि 6,00,000-7,50,000 उसमा चाहिँ अब स्ट्याम्प ड्युटी हटाइएको छ भिक्टोरिया सरकारद्वारा। अब अहिले चाहिँ त्यसबाट भिक्टोरियामा चाहिँ कस्तो छ, अब घर नर्मली न्यू साउथ वेल्सभन्दा भिक्टोरियामा भाव अलिकति कम भनिन्छ होइन, कस्तो
न्यू साउथ वेल्समा चाहिँ अहिले कहिले चाहिँ हिटेड मार्केटबाट हामी आएर हामी अलिकति लास्टको 2 महिन्थ पनि अलिकति क्वाइटर मार्केटै भयो होइन, कि न्यू साउथ एकदमै भोलाटाइल देखिन्छ अहिलेको हिसाबले कि। अब कुरा के छ भने हामी अब लास्टको 7-8 मन्थ एकदम फास्ट पेस एकदम ग्रोथ थियो, लास्ट 2 महिन्थ चाहिँ स्लो डाउन भयो, अब त्यस जुलाईले कसरी लिन्छ भन्ने कुरा आउँछ होइन। भिक्टोरिया चाहिँ भेरी स्टेबल मार्केट देखाएको छौँ हामीले, भिक्टोरियामा चाहिँ त्यति अप एन्ड डाउन देखाएको छैनौँ। फेरि भिक्टोरियाको स्ट्याम्प ड्युटीमा पनि पहिलादेखि पिपिआर नै प्राइमेरी प्लेस अफ रेजिडेन्सको डिस्काउन्ट पहिला पनि थियो, अनि भिक्टोरियन बायरहरूलाई त्यति ठुलो असर पनि परेको छैन। अनि अर्को कुरा चाहिँ तपाईँले भने जस्तो भिक्टोरियाको प्राइस पनि अफोर्डेबल लेभलभित्र छ, त्यही भएर त्यहाँको बायरहरू चाहिँ मार्केटमा इन्ट्री गर्नलाई उनीहरूको इन्ट्री पोइन्टहरू एकदम लोवरमा छ। सिडनीमा रफली 600-650 इन्ट्री प्राइस रिजनेबल सबमा छ भने भिक्टोरियामा 450 देखेको छ. त्यसले गर्दा भिक्टोरियामा चाहिँ त्यति फर्स्ट होम बायर त्यति लेफ्ट आउट जस्तो फिल भएको छैन.
र श्रोताबिन हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग. र यदि तपाईँ पनि प्रश्न सोध्न चाहनुहुन्छ भने एसएमएस नम्बर हो 0429996263 0429996263 अथवा फोन गर्न चाहनुहुन्छ भने 1300799962 हाम्रो फोन नम्बर हो. र एसएमएसबारे एकचोटि प्रश्नतर्फ लागिहाल्यो है. त्यही उहाँले चाहिँ अब फर्स्ट उसमा यो जुलाई 1 तारिकदेखि जुन सुपरिन्टेन्डेन्ट चेन्ज भयो त्यसबाट घर किन्नलाई चाहिँ के चेन्ज भयो भनेर सोध्नु भएको छ. पहिला कुरा सुनेको थियो अब के भयो भनेर सोध्नु भएको छ.
क्लारिफाई गर्छु, मलाई जहाँसम्म लाग्छ उहाँले भन्नुभएको कुरा चाहिँ सुपरएन्युसन जस्तो टाइप सुपरएन्युसनमा सेभिङको बारेमा कुरा गर्न खोज्नु भयो होला.
त्यो
चाहिँ फर्स्ट टाइम बायरलाई अहिले सुपरएन्युसनको स्किम अनुसार चाहिँ के छ भन्दाखेरि तपाईँलाई सेभिङ गर्न सेभिङ बुस्ट गर्नको लागि तपाईँले सुपरएन्युसनमा कन्ट्रिब्युट गरे भने त्यो पैसा चाहिँ पछि ल्याएर तपाईँको हाउस डिपोजिटमा युज गर्न पाउँछ भन्ने कन्सेप्ट हो है.
त्यसलाई भन्नाले अहिले चाहिँ होइन कि मतलब अर्को के
अब जस्तै उहाँहरूको अहिले पैसा छैन एक दुई वर्षको प्लान छ भने प्रोब्लम इज अ गुड स्ट्राटेजी होइन त्यसमा गएर सेभ गर्यो अनि त्यसमा तपाईँको गभर्मेन्ट पनि बेनिफिट दिन्छ अनि त्यसपछि तपाईँलाई चाहिने बेला ल्याउन मिल्छ भन्ने कुरा हो है. तर त्यो र सेल्फ म्यानेज सुपर सुपर फन्डबाट प्रपर्टी किन्ने भने चाहिँ जस्ट कम्प्लिटली डिफ्रेन्ट एस्पेक्ट हो. त्यही भएर दुईवटा कुरालाई चाहिँ प्लिज उहाँले मिक्स नगरौँ होइन. यसको बारेमा चाहिँ अलिकति डिटेलमा बुझ्न चाहिँ उहाँ चाहिँ मलाई के उहाँलाई म के रेकमेन्ड गर्छु बरु भन्दाखेरि आफ्नो मर्गेज एडभाइजरी आफ्नो ब्याङ्कको फाइनेन्स पर्सनसँग एकचोटि गएर कुरा गर्नुहोस्. यो दुईवटामा चाहिँ भेरी डिस्टिङ्क्ट कुरा हो.
अनि अब ट्याक्स चेन्जेसको हिसाबले अब यो घर लगानी गर्नेहरूको लागि चाहिँ के कस्तो बदलाव भएको छ नि त अहिले. अब केही पैसा बचाउन मिल्ने अरू केही छ स्ट्याम्प ड्युटी बाहेक
छैन त्यसको अरूको लागि चाहिँ खास फेडरल गभर्मेन्टले त्यस्तो चेन्ज गरेको छैन केही पनि है. अब खालि तपाईँको सबभन्दा ट्याक्सेसन स्टेट ट्याक्समा चेन्ज भनेको त्यो चाहिँ फेडरलको ट्याक्सको कुरा भयो होइन. स्टेट ट्याक्समा चेन्जेस भनेको तपाईँको त्यही अब फरेन होम बायरलाई होइन 4.8% गयो तर त्योभन्दा बढी क्यापिटल गेन या नेगेटिभ गेयरिङहरूमा चाहिँ चेन्जेसहरू छैन.
त्यो फरेन बायरको अघि नै भन्नु भने 8% भने त्यसले के अब इफेक्ट पार्ने जस्तो देखाएको छ ब्याङ्कहरूले.
अब हेर्नुहोस् दुइटा एस्पेक्ट छ होइन. अब यहाँ मैले पहिला पनि भनेको थिएँ हामीले मैले एउटा कुरा चाहिँ फरेन बायर भन्दाखेरि चाहिँ हामीले जेनरली त्यो होल मार्केटलाई लिन्छौँ के अनि आई थिङ्क इट्स अनफेयर इन सम डिग्री. किन भन्दाखेरि फरेन बायर भन्दैमा जस्तै 457 भिसा होल्डर 489 त्यसमा हाम्रो नेपाली साथीहरू पनि धेरै हुनुहुन्छ जो यो कन्ट्रीमै बसिया छ यो कन्ट्रीमै बस्ने हो फ्युचर पनि. उहाँहरूले पनि प्रोपर्टी किन्दाखेरि उहाँहरूलाई एक्चुली त्यो फरेन होम फरेन फर्स्ट टाइम बायरमा पारिदिन्छ भनेपछि त्यस्तो अब त्यस्तो मान्छेहरूले चाहिँ अब घर किन्दाखेरि अब 8% एक्स्ट्रा तिर्नु परेपछि उहाँहरूले के सोच्नुहुन्छ होला भन्दाखेरि बरु म कुर्छु भनेर हेल्डब्याक गर्नुहुन्छ होला. त्यसले गर्दा फर्स्ट थिङ चाहिँ अब त्यो नम्बर कम भयो मान्छे किन्नेहरूको नम्बर कम भयो अनि उहाँहरूलाई प्रोपर्टी एक्वायर गर्नलाई 2-3 वर्ष अरू लाग्ने भयो. त्यही भएर चाहिँ प्राइस पोइन्ट डिफ्रेन्ट होला होइन. त्यही भएर अब रेन्टको पनि तपाईँको एक्सपेन्स जान्छ. त्यसले गर्दा त्यस्तो मान्छेहरू चाहिँ लेफ्ट आउट भयो नट नेसेसरली फरेन इन्भेस्टर मात्रै.
भनेपछि अब त्यही अब त्यसले अब प्रभाव त अब जस इकोनोमी पुरै पर्ला.
जस्तै रफली मलाई एक्ज्याक्ट नम्बर थाहा छैन तर आवर एज्युम होइन हजारौँ होला हाम्रो साथीभाइहरू हाम्रो नेपाली मात्र त्यस्तै अरू सबै कन्ट्रीको गर्दाखेरि त्यो पनि एउटा ठुलो नम्बरमा होला जस्तो लाग्छ मलाई.
अनि अर्को एउटा क्वेसन त्यो क्वेसन आएको छ यो चाहिँ मोर्गेज इन्ट्रेस्ट रेटको उसमा कुरालाई लिएर होइन. अब अहिले त्यो इन्ट्रेस्ट रेट बढ्न लाग्यो भन्ने जुन कुराहरू आइरहेको छ त्यसमा चाहिँ अहिले ब्याङ्कहरूबाट डिस्काउन्ट कसरी लिन मिल्छ सजिलोसँग डिस्काउन्ट लिने तरिका के हो भनेर सोध्नु भएको छ.
हेर्नुहोस् अब अहिलेको रेटमा इट्स अ बिग डिस्काउन्ट छ है. तर अबको कल्चर के गइरहेछ भन्दाखेरि जस्ट मोस्ट लाइकली ब्याङ्कहरूले पनि के हामीले देखिरहेछौँ ब्याङ्क मात्र होइन प्राय फाइनेन्स इन्स्टिट्युसनहरूले तपाईँको प्रिन्सिपल इन्ट्रेस्ट लोनलाई चाहिँ इन्करेज गरेर रेट झारेको देखिया छ जबकि इन्ट्रेस्ट ओन्ली लोनलाई चाहिँ इन्ट्रेस्ट हायर गरेका छ. मेरो विचारमा गोइङ फरवर्ड तपाईँको इन्ट्रेस्ट तपाईँलाई डिस्काउन्ट पाउन सक्छ भने प्रिन्सिपल रिपेमेन्टतिर आउँछ होला सबै कुरा. त्यो हो सबभन्दा अनि रेट्सहरू अहिले राम्रै छ ब्याङ्कहरूको होइन किनभने फन्डिङ कस्ट लो छ अहिले. त्यही भएर आई थिङ्क इट कम्स डाउन टु नेगोसिएसन. तपाईँको आफ्नो ब्याङ्क या मोर्गेज ब्रोकरसँग गएर रेट नेगोसिएट गर्नुभयो भने इट्स अ गुड चान्स जस्तो लाग्छ अहिलेको चाहिँ इट्स अ गुड मार्केट टु.
अनि नेगोसिएट गर्ने केही टिप्स छ कि तपाईँको.
अब नेगोसिएट हेर्नुहोस् खास छैन किनभने सबैलाई अब आफ्नो भेस्टेज इन्ट्रेस्ट हुन्छ होइन. जस्तै मोर्गेज ब्रोकरहरूले पनि अभियसली तपाईँको लोन लिनलाई उहाँहरूलाई बिजनेस विन गर्न जरुरी छ. अब तपाईँको एक्जिस्टिङ फाइनेन्स इन्स्टिट्युसनहरू तपाईँको बुक होल्ड गरिरहेको छ. आई थिङ्क इट्स जस्ट जेनरल क्वालिटी होइन डाउन टु अर च्याट. सिरियसली हामीले यस्तो यस्तो गर्छ बाहिरको अब यसो तपाईँले वेबसाइटमै हेर्नुभयो भने तपाईँलाई रफली के अफरहरू छ भने थाहा भइहाल्छ होइन. त्यो अनुसार कम्पिटेटिभ रेट पाउनु भनेको गाह्रो होइन. आई थिङ्क द बेस्ट थिङ इज रिसर्च. अलिकति रिसर्च गर्नुहोस् पहिला होइन इन्टरनेटबाट. आजकल त इन्टरनेटमा एभ्रिथिङ खोज्न मिल्छ. त्यो अनुसार आफ्नो रेट कम्पेयर गर्नुहोस्. यदि तपाईँको रेटहरू आउट अफ लाइन छ भने प्रब्लली फर्स्ट थिङ चाहिँ जुन इन्स्टिट्युसनमा छ त्यो गएर कुरा गर्नुहोस्। त्यहाँबाट यदि तपाईँले राइट सोल्युसन पाउनु भएन भने तपाईँले अरू अभियसली अप्सन्सहरू एक्सप्लोर गर्न सक्नुहुन्छ।
अनि अर्को एउटा प्रश्न छ, अलिकति घरको भन्दा अलिकति फरकको, त्यही भएर सोधिहालौँ। कार लोन लिनलाई चाहिँ सोध्नु भएको छ, ब्याङ्कबाट लोन लिएको राम्रो कि फाइनेन्स गरेको राम्रो, त्यो बेच्ने कम्पनीबाट फाइनेन्स गरेको राम्रो भनेर सोध्नु भएको छ।
यो हेर्नुहोस् अलिकति ट्रिकी क्वेसन हो है। सबभन्दा पहिला तपाईँले यस्तो गर्नुभन्दा एक्चुली कम्पेरिजन रेट हेर्नुपर्छ। उनीहरूले जस्तै कसैले पनि अब तपाईँलाई 4.5% भन्ला अरे आर्ग्युमेन्ट सेक, एक्चुली कम्पेरिजन रेटमा हिसाब गर्नुहोस्। कम्पेरिजन रेट भने चाहिँ तपाईँको फिस सिज सबै इन्बिल्ड गरेर तपाईँको एक्चुअल पे पेइङ आउट फिगर हो। अनि त्यो भयो भने चाहिँ तपाईँको, किनभने कतिको के हुन्छ भने तपाईँ इस्टाब्लिस फी र मन्थली फी बढी होला तर इन्ट्रेस्ट रेट कम होला, सो इट कम्स डाउन टु कम्पेरिजन रेट होइन। अब कुन चाहिँ सस्तो हुन्छ भने चाहिँ टाइम अफ द प्रमोसन हुन्छ। हेर्नुहोस् अस्ति पनि मलाई थाहा थियो एउटा पर्टिकुलर कार कम्पनीले झन्डै अन्डर 2% दिइरहेको थियो होइन। त्यस्तो प्रमोसनहरू क्याम्पेन आएको बेला चाहिँ सस्तो हुनसक्छ कुनै पर्टिकुलर एभेन्यू होइन। अब तपाईँको एउटा डिलर फाइनेन्स भन्ने हुन्छ होइन, एउटा चाहिँ भेन्डर फाइनेन्स भनेको यो कार कम्पनीहरूले गर्ने हुन्छ, अनि थर्ड चाहिँ ब्याङ्कहरू पनि हुन्छ। अब कुन चाहिँ राम्रो भन्दा चाहिँ तपाईँले सबैको कम्पेरिजन रेट एक्चुअली हेर्नुपर्छ।
भनेपछि कुनबाट बढी पैसा बचत हुन्छ त्यो कहिलेकाहीँ कुनै एट्र्याक्टिभ देख्यो भने त्यो पछि राम्रो नहुन सक्छ।
एक्ज्याक्टली, धेरै कुराहरू इन्ट्रेस्ट रेटले मात्र डिफाइन गर्दैन, तपाईँको एक्चुअली ओभरअल त्यो म्यानेज गर्ने, कसरी तिर्ने, तपाईँको मन्थली फिस सबैहरूले एड गर्नुपर्ने हुन्छ।
हजुर विश्वासजी, धेरै धेरै धन्यवाद। अब अलिकति समय अलिकति लामो भएछ, जो आज चाहिँ अब अर्को महिना फेरि कुरा गरौँला। आजलाई चाहिँ धेरै धेरै धन्यवाद।
धन्यवाद ऋजेशजी।